है, इसका हम जायजा लेंगे। हमें ज्वाइन किया है बात करने के लिए चौधरी नोमान जफर ने, एक्सपर्ट इंटरनेशनल सिक्योरिटी के फॉर्मर रिसर्च फेलो विद हेडसन इंस्टीट्यूट, और जनरल तलत मसूद साहब हमारे साथ हैं, मुमताज दिफाई तजियाकार। दोनों मेहमानों का बहुत शुक्रिया और खैर मकदम। जनरल साहब, आपसे गुफ्तगू का आगाज करते हैं, मुमकिना फौजी मशकें रशिया के साथ, पहले तो ये बताइएगा कि अमूमी तौर पर इस तरह की मशकों से क्या मतलब लिया जाए, ये एक पेशा वाराना महारतों में इजाफा मकसूद होता है या इसके अलावा भी कोई मैसेज जो है वो कम्युनिकेट करना मकसूद होता है कि दिफाई सतह पे कोई दो मुल्क आपस में एक दूसरे के करीब आ रहे हैं?
जी, मेरे ख्याल में देखिए, सबसे पहले तो ये है कि जब आप एक्सरसाइजेज एक मुल्क के साथ करते हैं तो इसका मतलब ये हुआ कि आपके ताल्लुकात उस मुल्क से बहुत अच्छे हैं और ये आपकी कोशिश है कि दोनों ममालिक जो हैं वो अपनी मिलिट्री टू मिलिट्री जो ताल्लुकात हैं उसको भी बेहतर किया जाए, उनमें भी तआवुन हो, ताकि जो कॉमन जो सिक्योरिटी चैलेंजेस हैं उनका मुकाबला किया जाए। तो इसमें ये जाहिर होता है कि पाकिस्तान इस वक्त ये समझता है कि जो रूस के और पाकिस्तान के बाद दफ़ा मुश्तरका चैलेंजेस हैं सिक्योरिटी के मामलात में और ख़ास तौर से दहशतगर्द तंजीमों के मामलात में, और एक दूसरी बात यह है कि ऐसे भी पाकिस्तान रूस से ताल्लुकात को बेहतर करना चाहता है और पाकिस्तान रूस से इक्विपमेंट भी खरीदना चाहता है और बैन अल-अक़वामी सतह पर भी अपने ताल्लुकात को बेहतर करना चाहता है। तो मिलिट्री टू मिलिट्री ताल्लुकात जो हैं उसका एक बहुत ही अहम जुज्व है। अगर मिलिट्री टू मिलिट्री ताल्लुकात में बेहतरी हो तो एक लिहाज से आप एक दूसरे दर्जे पर पहुंचते हैं, लेकिन ये शुरुआत हैं। और आपने देखा कि पहले पाकिस्तान और रूस के ताल्लुकात में बड़े तनाव था और उसकी कई वजूहात हैं जिसका आपको पूरी तौर से इल्म है, लेकिन अब कोई एक दो साल से ताल्लुकात में बड़ी तब्दीली आ रही है और इस खत्ते में तब्दीली आ रही है और ये उसकी अक्कासी करता है।
चौधरी नुमान जफर साहब, इसी सवाल को आप भी एनालाइज कीजिएगा। मिलिट्री एक्सरसाइजेज पोटेंशियली, अभी ये महज तजवीज़ है, ये नहीं हुआ कि इसको इम्प्लीमेंट किया जा रहा है, लेकिन अगर ऐसा होता है तो हिस्टोरिकली ये पहली बार ऐसा होगा। रूस के साथ ताल्लुकात अगर हम पिछली दहाइयों में देखें तो कोई ज़्यादा अच्छे नहीं रहे हैं, अब उसके इम्प्रूव होने के इनिशियल साइंस हैं। आप अगर ये पेशरफ्त हो जाती है तो आपके ख्याल में कितनी अहम होगी, कितनी सिग्निफिकेंट होगी?
देखें, ये जो तजवीज़ सामने आई है इसके पीछे पूरी एक रिसेंट हिस्ट्री है, इसके पीछे बहुत सारे अवामिल का फरमा है, और ये एक दो साल की नहीं बल्कि आप समझें जब नवाज शरीफ साहब की गवर्नमेंट से पहले की गवर्नमेंट थी उस वक्त से काम चल रहा है। कुछ करीब आने शुरू हुई थी दोनों गवर्नमेंट, मोसो गवर्नमेंट और इस्लामाबाद, इन्होंने ऑफर की थी मतलब पुतिन साहब की गवर्नमेंट ने कि हम जो आपकी स्टील मिल है उसको अपग्रेड करने के लिए आपकी हेल्प करने के लिए तैयार है, नंबर एक। नंबर दो, आपको याद होगा जब ये ईरान पाकिस्तान इंडिया पाइपलाइन के ऊपर बातचीत चल रही थी और सिग्नेचर्स हो रहे थे, तो उसमें भी गैज़प्रोम जो उनकी नेशनल ऑर्गेनाइजेशन है उसने एक अपना रोल प्ले करने के लिए मतलब ऑफर की थी कि हम आपको पाइपलाइन बिल्ड करने के लिए देने के लिए तैयार हैं और इसके अंदर भी हम अपना रोल प्ले कर सकते हैं। उस वक्त से जो है ये मतलब रिलेशंस जो है ना कॉर्डियल होना शुरू हो गए थे। उसके बाद अब आप रिसेंटली देखें, इस तजवीज आने से पहले भी गैज़प्रोम, दोबारा उसी का नाम ले रहा हूँ, उसने एक और मतलब ऑफर की है कि हम जो आप एलएनजी लेंगे गैज़प्रोम से लेते हैं या फिर आपकी कतर वगैरह से एलएनजी आती है तो उसको रीगैसीफाई करने के लिए आपको एक फैसिलिटी की जरूरत है, तो वो उन्होंने बनाने की जो है ऑफर की है मतलब कराची के एरिया के अंदर। अच्छा, ये सारे मतलब जो अगर आप स्टेप्स को देखें, ये आपको नजर आता है कि नहीं, ये दोनों मुल्कों के जो ताल्लुकात हैं वो कुर्बत की तरफ जा रहे हैं और जो पहले मतलब पोस्ट 91 जो एरा गुजरा है उसके अंदर इनके अंदर टेंशन भी रही है और इंडिया ने इसको एक्सप्लॉइट भी किया है, तो अच्छी वाइब्स आ रही हैं और वो बहुत पहले से आ रही हैं। फिर पाकिस्तान की एक ये जो हमारे आसिफ साहब का जो दौरा है ये बहुत जबरदस्त इन्होंने एक्शन किया है कि उनकी तरफ गए हैं, क्योंकि पहली गवर्नमेंट तो इसी से डरती रहती थी कि जाना चाहिए या नहीं जाना चाहिए, और वो बहरहाल इन्होंने बहुत अच्छा किया है। और अगर ये तजवीज अमल दरामद हो जाता है कि आप कलेक्टिव एक्सरसाइजेज करें तो देखें ये एक तरह से मतलब तीसरा चौथा पांचवा स्टेप होता है आपके जब ताल्लुकात में जब गर्मी आती है तो एक और बेहतरी की तरफ एक स्टेप लिया जाता है कि आपकी जो जो मिलिट्रीज हैं वो मिलके एक एक्सरसाइज करें, एक दूसरे के साथ अपने प्रोटोकॉल शेयर करें, और ये शो भी ये भी शो होता है कि आप एक दूसरे के ऊपर एतबार कर रहे हैं कि अपने प्रोटोकॉल शेयर करते हैं। जब आप एक्सरसाइजेस करते हैं तो आपकी काफी सारी चीजें इंफॉर्मेशन एक दूसरे के साथ शेयर होती है, तो मेरा ख्याल है बहुत जबरदस्त एक पॉजिटिव होगा अगर ये इंशाल्लाह हो जाता है।
जनरल तलत मसूद साहब, ये जो नुमान ने भी कहा, आपने भी कहा कि एक मुस्बत इशारे हैं या इशारी हैं, तो क्या इनको हम रीजनल अलाइनमेंट, नई रीजनल अलाइनमेंट के तौर पे भी देख सकते हैं कि ऐसी कोई नई अलाइनमेंट बनने जा रही है या बन रही है खित्ते के अंदर?
میں اس کو اتنا الائنمنٹ سے زیادہ میں یہ کہوں گا کہ پاکستان کی یہ کوشش ہے کہ روس جیسا اہم ملک ہمارا ہمسایہ بھی ہے ایک لحاظ سے, بہت نزدیک کا ملک ہے, ایشین بھی ملک ہے, اور اس سے تعلقات خراب رہے ہیں جس کی وجہ سے پاکستان کو سخت نقصان بھی ہوا ہے, اور یہ بڑا ضروری ہے کہ اب اس سے تعلقات کو بہتر کیا جائے. چین سے پاکستان کے ایکسٹراڈنرلی بہت اچھے تعلقات, بڑے اسٹریٹجک تعلقات ہیں, لیکن اس کے ساتھ ساتھ اگر روس سے بھی اچھے تعلقات ہوں تو یہ بہت اچھی بات ہے. پھر پاکستان نے اپنی امریکہ سے بھی تعلقات کو بہتر کرنے کی کوشش کی ہے, تو ایک لحاظ سے پاکستان کی اس وقت جو خارجہ پالیسی ہے اس میں کوشش تو یہی ہے کہ یورپین یونین, امریکہ, رشیا, چائنا سب سے زیادہ بہتر سے بہتر کیا جائے. افسوسناک بات یہ ہے کہ انڈیا سے تعلقات جو ہیں وہ اور خراب ہیں اس وقت, اور اس کی وجہ سے پریشانی ہے, اور آج کل خاص طور سے عرب ممالک کے ساتھ بھی ایک بڑا چیلنج پاکستان کو سامنے کرنا پڑ رہا ہے, لیکن کیونکہ اب اس کے تعلقات دوسرے ممالک سے بہتر ہو رہے ہیں تو یہ ایک پلس پوائنٹ ہے جس کی وجہ سے پاکستان میرے خیال میں ایک لحاظ سے آگے بڑھ رہا ہے.
اچھا جنرل صاحب, یہ بتائیے گا, آپ نے خارجہ پالیسی کی بات کی ہے, تو کیا اوور آل شفٹ آیا ہے اس بنیادی سوچ میں, اس اپروچ میں بھی جو کہیں نہ کہیں ریڑھ کی ہڈی کی حیثیت رکھتی ہے پاکستان کی فورن پالیسی اور پالیسی میکرز کے ذہنوں میں؟
جی بالکل, شفٹ تو آ رہی ہے. دیکھیے نا, جس طریقے سے پاکستان نے افغانستان کے ساتھ بھی پالیسی میں تبدیلی کی ہے, بہت بڑی تبدیلی ہے, اور وہ تبدیلی جو ہے وہ ایک لحاظ سے مثبت اس کے اثر چین پر بھی پڑ رہے ہیں اور روس پر خاص طور سے پڑ رہے ہیں, چونکہ روس کو بھی ان تنظیموں سے بڑی گھبراہٹ ہے, اور آپ کو پتہ ہے کہ روس میں بھی پرابلمس ہیں چیچنیا وغیرہ کے, اور پاکستان میں جو ایسے علاقے تھے جس کے اوپر حکمرانی نہیں تھی جیسے شمالی وزیرستان وغیرہ ہوا, تو اب میں سمجھتا ہوں کہ چونکہ تعلقات بہتر ہو رہے ہیں, اندرونی لحاظ سے بھی پاکستان کی پالیسی میں تبدیلی آئی ہے, اور روس کو بھی امریکہ نے علیحدہ کرنے کی کوشش کی ہے جب سے یوکرین کا واقعہ ہوا ہے, تو وہ روس بھی یہ کوشش میں ہے کہ جتنے ممالک سے تعلقات بہتر ہوں, اور پھر انڈیا سے جو اس کے روایتی تعلقات تھے اس میں بھی بڑی تبدیلی اس طریقے سے آئی ہے کہ انڈیا اب امریکہ کے زیادہ نزدیک ہو گیا ہے, تو ایک لحاظ سے روس نے بھی کہا کہ پھر ٹھیک ہے, اب ہم یہ انڈیا سے بھی اچھے تعلقات رکھنا چاہتے ہیں لیکن پاکستان سے بھی ہم اپنے تعلقات کو بہتر کریں گے.
نعمان, آپ اس کو کیسے انالائز کریں گے, کیا یہ بھی اسی طرح ہے کہ چونکہ بھارت اور امریکہ کے تعلقات میں زیادہ گرم جوشی آئی ہے ان دنوں میں, تو روس بھی چاہتا ہے کہ اسلام آباد سے اس کو فکس کریں, یا ایک اوور آل صرف دنیا پوری ایک گلوبل اگر اس ویلیج کی بات کریں تو وہاں پہ یہ کنسیپٹ اب زیادہ مضبوط ہو رہا ہے کہ جو ریجنل پاورز ہیں, ریجنل کنٹریز ہیں, وہ آپس میں زیادہ کولیبریٹ کریں, اور اس میں ایون جو سپر پاورز ہیں دنیا کی ان کو بھی اس سے زیادہ کوئی تشویش نہیں ہوتی ہے. آپ نے خود امریکہ کو دیکھا, اگر یوکرین کا معاملہ ہے تو پورے یورپ کو وہاں پہ انوالو کرنے کی کوشش کی جا رہی ہے, ایون رشیا کو آن بورڈ لینے کی کوشش کی جا رہی ہے, سیریا کا معاملہ ہے یا اگر یمن کا معاملہ ہے تو عرب ملکوں کو انگیج کرنے کی بات کی جاتی ہے, تو اب یہ ایک طرح سے ریجنل جو الائنسز یا بلاکس ان کو کلیکٹیولی کہیں بورڈ پہ لینے کی بات ہو رہی ہے, اور اس کے لیے کچھ اسپیس یا گنجائش نکل رہی ہے جس کی وجہ سے پاکستان بھی تھوڑا آگے بڑھ رہا ہے اسی سمت میں.
یہ دیکھیں جو ریجنل آپ کے اسٹرکچر ہیں, ان کو اگر آپ انٹرنیشنل لا کو پڑھیں یا یونائٹیڈ نیشن کے چارٹر کو آپ کمپلیٹلی پڑھیں تو وہ کمپلیٹلی سپورٹ کرتا ہے کہ جی بجائے تھے کہ آپ اپنے جو معاملات ہیں یا کوئی کانفلکٹس ہیں ان کو لے کے انٹرنیشنل سیناریو پر لے کے ہیں تو وہ ریجنلی حل کریں تو زیادہ بہتر ہے, تو وہ تو ان کو ہمیشہ سے سپورٹ کرتے رہے ہیں. یہ اور بات ہے کہ ریجنل جو ہماری آرگنائزیشن تھی ان کو اتنا موقع نہیں دیا جاتا تھا, اور ہر جگہ کے اوپر جو ہے نا وہ ایک ہی پول آ کے اپنی انٹرفیئرنس کرتا تھا
جی.
تو اور دوسری سے بڑی بات یہ بھی ہے کہ جیسا جنرل صاحب نے فرمایا کہ یہ جو رشیا ہے اس کو 91 کے بعد اس نے کوشش کی ہے کہ اپنا رول بڑھانے کی, اور دوسرے جو ویسٹرن کنٹریز ہیں وہ اس کے رول کو کنٹین کرنے کی کوشش کرتے رہے ہیں, لیکن اب جو اس کے جو انڈیا کا رول تھا ایک بہت اہم رول تھا کیونکہ وہ ایک بہت بڑا ان کا ڈیفینس کے ویپن کا بائر بھی تھا اور دوسرے معاملات بھی تھے, اس کا جھکاؤ جو یونائٹیڈ اسٹیٹس کی طرف ہوا ہے اس نے اس کو مجبور بھی کیا ہے رشیا کو کہ پاکستان کے ساتھ ایک اچھے تعلقات قائم کیے جائیں, کیونکہ پاکستان کا جو رول, پاکستان کی جو حیثیت ہے ریجن کے اندر وہ بہت اہم ہے, اس کو کوئی بھی اگنور نہیں کر سکتا. تو انہوں نے, میں نے جیسا آپ کو بتایا یہ ابھی کی بات نہیں, یہ کافی سالوں سے ان کی طرف سے اچھے وائبز آ رہے ہیں, ان کی طرف سے اچھی چیزیں آ رہی ہیں.
وائبز کے علاوہ کچھ اور کچھ ریفرنسز میں بھی ہمیں بتائیں کہ اس وقت دنیا میں اگر ہم دیکھیں جو کنٹمپریری ایشوز رہے, خواہ وہ سیریا کا معاملہ ہو, خواہ وہ بھی ریسنٹلی یمن کا معاملہ ہو, तो इसमें आप और ईरान का इशू हो, ईरान का जोहरी प्रोग्राम, इसमें आपको मॉस्को और इस्लामाबाद कहाँ नजर आए? वहां पे आपको लगा है कि उनके दरमियान एक अंडरस्टैंडिंग है या एटलीस्ट वो कहीं एक पेज पे खड़े थे?
जी देखिए, सीरिया का जो मामला है वो थोड़ा सा मुख्तलिफ था, क्योंकि अगर आप सीरिया के आप देखेंगे जब जो शुरू हुआ है तो वेस्टर्न कंट्रीज के ऊपर सऊदीया का और दूसरे मुल्कों का बहुत ज्यादा वो प्रेशर था कि इस पर हमला किया जाए। वो क्यों हमला नहीं कर सके, उसकी एक बहुत बड़ी वजह सोवियत दौर का एक वहाँ पे मिलिट्री बेस है जो रशिया मेंटेन कर रहा था, और उसके बेस का एग्रीमेंट जो था उसमें लिखा हुआ था कि अगर कोई थर्ड कंट्री हमला करता है सीरिया पे तो फिर रशिया उसमें इनकी मदद करेगा, तो उस वजह से हमला नहीं हो सका। खैर उसकी तो डायमेंशन कुछ और हैं। तो वैसे भी मतलब वो हमारे से थोड़ा सा दूर था। हाँ, इराक के अंदर जो ISIS और दूसरे मामलात हैं और ये जो रीसेंट मामला यमन के अंदर जो आ रहा है, इसमें देखें पाकिस्तान ने ये अब सीख लिया है कि बजाय इसके कि वो एक मतलब हर चीज के अंदर बैंड वैगन करे, मतलब अरब कंट्रीज को, GCC को और दूसरे जो कह दें हम उनको करें, वो अब हमारे इंटरेस्ट में नहीं है। अब हमें देखना चाहिए, एक न्यूट्रलिटी देखना चाहिए, और सबसे अहम चीज है हमें अपना इंटरेस्ट देखना चाहिए। अच्छा, इस मामले के ऊपर अगर हम यमन को देखें, ये हमारे इंटरेस्ट उनके साथ मिलता हुआ नजर आता है, क्योंकि आप देखें इसमें ईरान भी एक तरफ है। ईरान ने जो चार निकाती पेश किया है, अपना जो पॉइंट पेश किए हैं, उसमें रशिया भी उनको सपोर्ट करा है, क्योंकि रशिया का एक अहम रोल रहा है। आप अगर आप देखें यमन के अंदर बहुत अच्छे ताल्लुकात इनके साली गवर्नमेंट के साथ भी रहे हैं और ऑन उससे पहले भी, तो पाकिस्तान का कई जगहों के ऊपर इनके साथ जो 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 इंटरेस्ट है वो मिलता है, और मतलब उसमें कोई कॉन्फ्लिक्ट नहीं आता। खास तौर पे अब जो रीजन में जो सिचुएशन आ रही है नजर हमें, उसमें नजर आता है कि रशिया का और पाकिस्तान का जो इंटरेस्ट है वो एक साथ मिलता हुआ हमें नजर आ रहा है।
जी, इसी पेशरफ में जब हम देखते हैं कि वज़राए दिफा की बात हुई, यमन का मामला भी रिपोर्टेडली ज़ेरे बहस आया, और बयान ये हुआ है कि वहाँ पे भी एक तरह से कंसेंसस पाया जाता है कि इस मसले को पुरम तरीके से हल किया जाना चाहिए है। यमन पे जो एक और पेशरफ है, मैं उसका भी जायजा और तजिया लेना चाहूंगा अपने दोनों मेहमानों से, वो ये कि अकवाम मुत्तहिदा में के सरबराह बान की मून वो ये मुतालबा कर रहे हैं कि फौरी तौर पर वहाँ पे जंगबंदी होनी चाहिए है, और जो सऊदी अरेबिया की क्यादत में वहाँ पे जो बम्बार्डमेंट हो रही है उस रेफरेंस में उन्होंने कहा है कि ये पूरा मुल्क इस वक्त शोलों की जद में है और उसको बचाया जाना चाहिए है। पाकिस्तान ने भी अक़वाम मुत्तहिदा की इस मुतालबे को उसको इंडोर्स किया है, उसकी तौसीक की है। पहले हम आपको चंद सेकंड की साउंड बाइट सुनवाते हैं तस्नीम असलम साहिबा की, जो कि फॉरेन मिनिस्ट्री की स्पोक्स वुमन है, वो क्या कहती हैं, ये पहले आप सुनिए और फिर एनालिसिस दीजिए कि यमन क्राइसिस पे पाकिस्तान कहाँ खड़ा है, बावजूद है कि उसके ऊपर सऊदी अरेबिया या दीगर अरब मुल्कों की तरफ से दबाव है, लेकिन अगर वो रूस और ईरान के साथ मशावरत करता है, कंसल्ट करता है, तो उसके लिए उसके अंदर क्या गुंजाइशें हो सकती हैं? पहले सुनिए तस्नीम असलम की गुफ्तगू।
We have called upon them and all the warring factions to move to negotiations. As you know, that Prime Minister has been in touch with the Turkish leadership. The Iranian Foreign Minister was here. We had very good discussions, and we are in contact with.
जी, वो यही कह रही हैं कि इस मामले पे पाकिस्तान जो है वो अपने जो पड़ोसी मुल्क हैं, इत्तेहादी मुल्क हैं, उनके साथ भी सलाह मशवरे में है। तुर्की का हवाला उन्होंने दिया, ईरान के वजीर खारजा का हालिया दौरा इस्लामाबाद का उसका रेफरेंस उन्होंने दिया। मिर्ज़ा इख्तियार बेग साहब, ये ऑनरेरी कौंसल जनरल हैं यमन के कराची के अंदर, वो क्या कहते हैं?
देखिए, यकीनन पाकिस्तान बहुत डिफिकल्ट सिचुएशन में, हमारे स्टेक्स हैं बहुत ज्यादा सऊदी अरब और गल्फ कंट्रीज के साथ, हमारे लीडरों के स्टेक्स हैं, हमारे मिलियंस ऑफ पाकिस्तानी वहाँ जॉब्स कर रहे हैं, हमारी रिमिटेंसेस जो हैं दुनिया में सबसे ज्यादा वो सऊदीया और गल्फ कंट्रीज से बिलखसूस दुबई से आती हैं, लिहाजा ये हमारे कमर्शियल इंटरेस्ट हैं जिनको हमने सामने रखना है। लेकिन दूसरी तरफ फिर ये भी देखना है कि हम अगर पार्टी बन जाते हैं और हमारी फौज को हम छोड़ देते हैं तो क्या वो एक दानिशमंदाना फैसला होगा या नहीं?
जी, ये थी गुफ्तगू, आपने सुनी मिर्ज़ा इख्तियार बेग की, ऑनरेरी कौंसल जनरल ऑफ यमन, तो वो अपने नुक्ता नजर का इजहार कर रहे थे। जनरल तलत मसूद साहब, यमन के मामले पे पाकिस्तान की कंसल्टेशन विद रशिया, विद ईरान, विद टर्की, क्या रास्ता फराहम करती है पाकिस्तान को?
देखिए, पाकिस्तान ने तो ये मौका लिया है कि बातचीत के जरिए और सियासी तरीके से मामला को हल किया जाए,
मेरे ख्याल में ये बिल्कुल सही उन्होंने पॉलिसी अख्तियार की है। अब ये दूसरी बात है कि दबाव सऊदी अरेबिया और गल्फ मालिक की तरफ से इतना ज्यादा है कि बाज दफा ये झुकाव उनकी तरफ चला जाता है, लेकिन कोशिश मैं तो समझता हूँ कि ये अरब ममालिक को भी ये समझना चाहिए कि ये इनके मफाद में है कि ये मामलात को सियासी तरीके से हल किया जाए। हमारा खुद का तजुर्बा बरसों का ये बताता है कि जब कभी आप इस किस्म के मामलात को फौजी तरीके से हल करने की कोशिश करें तो ये बल्कि और उलझ जाते हैं, जैसे अफगानिस्तान में हुआ, इराक में हुआ, सीरिया में है, हर जगह इसी किस्म के पॉलिसीज को इख्तियार किया गया और आपने देखा कि क्या उनका हशर हुआ है। तो इसी और यमन तो इतना गरीब मुल्क है और बेचारे आपने देखा कि किस तरीके से ये बमबारी हो रही है, और मैं कहता हूँ कि इस वक्त सलामती काउंसिल को बिल्कुल एक एक्शन लेना चाहिए, लेकिन मुश्किल ये है कि इनके अपने मफाद होते हैं सुपर पावर्स के और मेजर पावर्स के, तो ये सोचते तो नहीं हैं और बेचारे गरीब ममालिक के ऊपर ये जुल्म हो रहा है। तो ये मैं तो समझता हूँ कि पाकिस्तान की पॉलिसी इस वक्त बिल्कुल सही है। ये ज़रूर है कि वो दबाव में है और जैसे अभी बताया कंसुल जनरल ने कि पाकिस्तान के बड़े मफादात हैं इन मालिक से, लेकिन वो अपनी जगह पर हैं। देखिए, हमें सिर्फ शॉर्ट टर्म मेजर्स में नहीं देखना चाहिए, हमें लॉन्ग टर्म देखना चाहिए। हमारे जो वहाँ लोग हैं ये तो नहीं है कि कोई वो चैरिटी हमें दे रहे हैं, वो भी बड़ी मेहनत कर रहे हैं, वो भी उनकी इक्तसादी और माशी हालात में बहुत बड़ा कंट्रीब्यूशन करते हैं, तो उसका उनको एक मुआवजा मिलता है। तो ये तो नहीं है कि वो एकदम उनको सबको हटा देंगे और दूसरे आ जाएंगे, वो इतना आसान भी नहीं है। और दूसरी बात ये है कि उनको ये भी इल्म है कि पाकिस्तान की एक अहमियत है, वो पाकिस्तान से ताल्लुकात को ख़राब नहीं कर सकते। और दूसरी बात और जो असल बात है वो ये है कि पाकिस्तान जो इनको मशवरा दे रहा है वो बहुत ही सही मशवरा है और ये उनके भलाई में है। और मैं कहता हूँ कि सऊदी अरेबिया और गल्फ ममालिक अगर वहाँ बमबारी करते रहें तो क्या उनको हासिल होगा।
सही, तो आप मुख्तसरन ये बताइएगा कि अभी ये जो मुतालबा आया है अक्वाम मुत्तहिदा के फोरम से या उनके सेक्रेटरी जनरल की तरफ से, आपको लगता है कि इसको ऑनर किया जाएगा?
अब ये तो सऊदी अरेबिया और अरब ममालिक पर है। कहा तो यही जाता था कि उनका जो प्रोग्राम है पता नहीं कहाँ तक इसमें सदाकत है कि वो बमबारी वगैरह करके उनके ऊपर एक दबाव डालेंगे, उसके बाद फिर वो सियासी बातचीत के लिए रजामंद होंगे। अब देखना यह है कि क्या बाकी यही प्लान ऑफ एक्शन होता है और वो अक्वामे मुत्तहिदा की बात मानते हैं या नहीं।
इस रेफरेंस में वैसे राइटर्स जो खबर सहारा है वो ये रिपोर्ट कर रहा है कि सऊदी अरेबिया की
मतलब ये कि पेशरफ नहीं हुई है, तो इससे तो यही जाहिर होता है कि फिर शायद इस पर राजी ही हो जाए वो बाद में।
जी, राइटर्स ये रिपोर्ट कर रहे हैं कि सऊदी अरेबिया तो अपने फौजी जो हैं वो यमन की सरजमीन पे उतारने की तैयारियां कर रहा है। नुमान जफर, आप इसका एनालिसिस दीजिएगा। जंगबंदी का मुतालबा किया गया है, तो आपको लगता है कि अब ये फोरम ऑन बोर्ड है और किसी मसालियत की जानेब या इस मसले के हल की जानेब बढ़ा जा रहा है?
देखिए जी, जो इनके स्टेटमेंट आ रहे हैं सऊदीया की तरफ से वो मुझे तो थोड़े से इंकरेजिंग लग रहे हैं, क्योंकि जो इनके मिनिस्टर हैं उन्होंने कहा है कि हम ईरान के साथ इन वॉर नहीं है, मतलब वॉर कंडीशन में नहीं है, नंबर एक। नंबर दो, दूसरा उन्होंने ये भी मतलब कहा, एक तरह से एक पॉजिटिव बात ही कही है कि जी इनका आप साथ छोड़ दें और जो है ना ये मामला को हल होने का एक मौका हमें देना चाहिए। दूसरी चीज जो मुझे यहाँ पे नजर आती है, क्योंकि मैं खुद यहाँ पे हूँ, जो लोगों से मिलते हैं, इनकी बातचीत करते हैं, इन्होंने अटैक कर तो दिया है, मतलब एरियल स्ट्राइक कर तो दिया है, लेकिन वो अब इनको थोड़ा सा एहसास इस चीज का है कि बहुत जल्दी इन्होंने ये फैसला ले लिया, हालांकि इनको थोड़ा सा अगर टाइम देते तो थोड़ा सा कंसेंसस बिल्ड करने के बाद करते तो फिर शायद ये इसको सपोर्ट करने वाले लोग ज्यादा होते। दूसरी चीज ये है कि यूनाइटेड नेशन सिक्योरिटी काउंसिल अब ने एक रेजोल्यूशन भी दी है, एक दो तीन दिन पहले जब इनके जो किंग है उनके बेटे वहां पे थे, मोहम्मद बिन सलमान साहब, उन्होंने जो रेजोल्यूशन पास करवाई है कि जो होती इसको असला जो भी दे रहा है उसको बंद करना चाहिए, ताकि जो है ना ये जो आग के अंदर फ्यूल डाला ना जा सके। तो मेरा ख्याल है कि ये दो तीन चीजें जो हैं ये इनको मजबूर करेंगी कि थोड़ा सा स्टेप बैक करें, क्योंकि जो इंटरनल जो मतलब नैरेटिव है मुल्क के अंदर जो मैं देख रहा हूँ वो जो टेम्परेचर इस तरह का नहीं है कि वो जो इनकी लड़ाई वाला हो, जिस पाकिस्तान में हो जाता है कभी कोई लड़ाई हो तो फिर वो सारे जुनून में आ जाते हैं, यहाँ मुझे कोई ऐसी चीज नजर भी नहीं आ रही। तो मेरा ख्याल है ये यूनाइटेड नेशन को बीच में लेके आएंगे, और जो चार पॉइंट आए हैं अभी ईरान के जो उन्होंने कहा है कि जी सीज फायर की जाए, नंबर दो ह्यूमैनिटेरियन एड फौरी तौर पर दी जाए, नंबर चार उन्होंने ये कहा है कि जी वो सारे एक टेबल के ऊपर बैठ के निगोशिएशन स्टार्ट करें और नंबर चार पावर शेयरिंग की जाए। यही बात 2012 में सब लोग कह रहे थे, उन्होंने उस वक्त नहीं मानी तो इस हालात पे पहुंचे। अगर आज भी ये लोग नहीं मानेंगे, क्योंकि पाकिस्तान भी यही कह रहा है कि जी बैठ के ये मसले को हल किया जाए। किसको मार रहे हैं? लोग मर रहे हैं, हॉस्पिटल के ऊपर हमला कर रहे हैं और कहा यह जा रहा है कि जी वहाँ पे होते छुपे होते हैं, तो ये आखिर आना तो उसी टेबल पे पड़ेगा, बजाय इसके कि वो बाद में ज्यादा नुकसान करके हैं। तो अभी यूनाइटेड नेशन जब इनको कह रहा था अगर उसको मान लेंगे तो मेरा ख्याल है ज्यादा बेहतर हो जाएगा।
बहुत शुक्रिया नुमान, हमारे साथ रहेगा जनरल तलत मंसूर साहब, आपके हम मशहूर हैं कि आपने हमारे लिए वक्त निकाला, आपने हमें ज्वाइन किया प्रोग्राम के सिलसिले में, आपका बेहद शुक्रिया। और सामिन, हमें ज्वाइन किया है प्रोग्राम के इस सेगमेंट के लिए भी और आगे चल के हम जिसमें बात करने जा रहे हैं, कामरान बुखारी साहब ने वाइस प्रेसिडेंट मिडिल ईस्ट एनालिसिस स्ट्रैटफोर्ड, वो इस वक्त हमारे साथ हैं, उनसे हम बात करते हैं एक ब्रेक के बाद।
जब रेडियो हो दूर और खबरें हों अहम, तो आइए हमारी वेबसाइट उर्दू voa.com पर। जब टीवी सामने ना हो और आपको जानना हो तो और कहीं ना जाइए, उर्दू voa.com पर आइए। दिन भर की अहम शह सुर्खियाँ, ताज़ा तरीन खबरें सब मिलते हैं उर्दू voa.com पर। अमेरिका और जनूबी एशिया में फैली रेडियो और टीवी के तजुर्बाकार सहाफियों की टीम आपको 24 घंटे बाखबर रखती है। इस पते को याद रखिए, www.urduvoa.com।
प्रोग्राम इन द न्यूज़ में आपका खैर मकदम, मैं हूँ असद हसन और प्रोड्यूसर हैं अंजुम हैरल गिल। और प्रोग्राम के सिलसिले में हम बात करेंगे पाकिस्तान अफगानिस्तान और अमरीका, इससे मुतालिक कुछ डेवलपमेंट्स हैं, लेकिन उन पे जाने से पहले क्विकली मैं एक रैप अप चाहूँगा कामरान बुखारी साहब से। जब हम बात कर रहे थे यमन के ऊपर और अक़वाम मुत्तहिदा का जो मुतालबा सामने आया कि वहाँ पर जंग बंदी होनी चाहिए, पाकिस्तान के एक तरह से जो अभी तक पॉइंट ऑफ व्यू रहा है उसको भी एको करता है, कामरान बुखारी साहब कितना आप समझते हैं कि अक़वाम मुत्तहिदा का अब इसमें किरदार हो सकता है और उसके इस मुतालबे को आनर किया जाएगा?
जी, अक़वाम मुत्तहिदा का वही किरदार होगा कि जो सिक्योरिटी काउंसिल के वहाँ जो अपना ममालिक हैं उनका जो इजमा है या इख्तलाफ़ राय है उस हद तक की कोई रोल होगा। अक़वाम मुत्तहिदा तो इटसेल्फ तो कोई ऐसा जो ना बड़ा इदारा नहीं है कि जिसके पास खुद से कोई ताकत हो, तो डिपेंड करता है सिक्योरिटी काउंसिल और सिक्योरिटी काउंसिल के अंदर जो असर और रसूख रखने वाले ममालिक हैं उनकी क्या पोजिशन है और किस किस्म का इजमा है या इख्तलाफ़ राय।
अच्छा, बहुत शुक्रिया। अब हम चलते हैं कुछ जो लेटेस्ट डेवलपमेंट है पाकिस्तान अमेरिका ताल्लुकात के रेफरेंस में, पाकिस्तान और अफगानिस्तान के ताल्लुकात के पस मंज़र में, वो हम आपसे शेयर करेंगे और क्विकली उस पर एनालिसिस लेते जाएंगे। सबसे पहले तो अगर हम बात करें, गुज़श्ता रोज़ कराची के अंदर अमेरिकन सिटीज़न थी और एक मेडिकल कॉलेज के अंदर वाइस प्रिंसिपल डेबरा लोबो, उनको टारगेट किया गया, आपके ख्याल में इसके क्या मुहरकात थे, अटैकर्स क्या चाहते हैं, क्या मैसेज देना चाह रहे थे? जी कामरान
जी, देखें इसमें जी जी आपको आवाज आ रही है मेरी?
जी आपकी आवाज आ रही है।
जी देखें, इस ये कोई नया वाकया नहीं है, कराची में इससे पहले भी वाकयात हो चुके हैं। मैं इसको एक छोटे पैमाने का जो है वो अटैक समझता हूँ। देखें, जाहिर है ज़र्बे अज़्ब और खास तौर पे पिशावर के बाद जो जना नेशनल एक्शन प्लान बनाया गया था उसके बाद बहुत ज्यादा जो है चढ़ाई की गई है मिलिटेंट इंफ्रास्ट्रक्चर के ऊपर और उसके बहुत सारे फायदे भी हुए हैं, लेकिन पूरी तरीके से जो है उनको ऊपर काबू पाने में बड़ा वक्त लगेगा। तो इस दौरान जो है इस किस्म के हमले होते रहेंगे और मतलब ये तो एक्सपेक्टेड बात है, तो मैं तो इसको कोई गैर मामूली किस्म की कोई कार्रवाई नहीं समझता।
जी नुमान, आपका एनालिसिस वैसे इस पे ये कि प्राइम मिनिस्टर ने कहा है जी बड़ा स्ट्रिक्ट इस पे नोटिस लिया जाएगा, इस पे एक्शन भी होना चाहिए, लेकिन अमेरिका आपको बताए कि वो अपने शहरियों उनकी जानो माल के लिए उसकी अपनी सेंसिटिविटीज हैं, तो वहां पे इस टारगेट का किया जाना कौन सी ताकतें इसके पीछे हो सकती हैं, क्योंकि ये भी कहा जाता है कि कराची के अंदर कालेदम ग्रुप्स और खासतौर पर तालिबान ग्रुप्स उनके एफिलिएट्स बहुत ज्यादा मौजूद हैं, तो क्या ये उन्हीं की कार्रवाई हो सकती है आपके ख्याल में?
देखें, जो ये एक्ट किया गया है ये इसमें तो कोई शक नहीं है कि पाकिस्तान की गवर्नमेंट के ऊपर मिलिट्री के ऊपर प्रेशर डालने की एक कोशिश थी और ये मतलब टारगेट भी ऐसी पर्सनैलिटी को करना जो बहुत प्रोमिनेंट है और बहुत अहम मुल्क के साथ जिसका ताल्लुक है, तो इसमें बहुत सारे प्लेयर्स हो सकते हैं। एक तो वो प्लेयर हो सकते हैं जिसे इन्होंने कहा कि जो जो टेररिस्ट इंफ्रास्ट्रक्चर है, एक्सट्रीमिस्ट इंफ्रास्ट्रक्चर है, जब उस पर हमला करेंगे तो उसका कोई ब्लोबैक आता है, रिएक्शन आता है, तो एक तो वो चीज़ भी हो सकती है। दूसरी बात यह है कि पाकिस्तान की गवर्नमेंट से कुछ मुतालबात मनवाने के लिए भी ये काम किया जा सकता है और कोई तीसरा मुल्क भी ये काम करवा सकता है। तो अभी मेरा ख्याल कोई भी किसी का नाम लेना बहुत जल्दी होगा, प्रीमेच्योर होगा, इसको थोड़ा सा हम इसको और पढ़ने की जरूरत है, फिर देखेंगे कौन इसके लिए इन्वॉल्व होगा।
दूसरी एक डेवलपमेंट जॉन कैरी, उनकी 14 अप्रैल को उन्होंने पाकिस्तान के वजीर आजम से टेलीफोन पर बात की। पाकिस्तान से जो प्रेस रिलीजेज प्राइम मिनिस्टर हाउस से आई या मीडिया में जो रिपोर्ट हुई उसके मुताबिक ये एक मामूल की कॉल थी, दो तरफा ताल्लुकात पे, यमन की सूरतहाल पे और खत्ते की सूरतहाल पे तबादला किया गया। लेकिन गुज़श्ता शाम यहाँ पे महकमे खारजा ने बकायदा जर्नलिस्ट को तलब किया और उनको इनवाइट करके ब्रीफिंग दी और उसमें बावर कराया कि इस टेलीफोन कॉल के अंदर जिस बात पर फोकस था वो था जकीर रहमान लखवी, जिनको मुबैना तौर पे सबसे बड़ा मास्टरमाइंड समझा जाता है मुंबई हमला केस का, उनकी रिहाई पे अपनी तश्वीश जाहिर की है। और ये मैसेज बड़ा क्लियर गया है कि कोई इस बारे में टॉलरेंस नहीं है कि अगर मिलिटेंट्स पाकिस्तान के अंदर आज़ादी से घूमे फिरें। पाकिस्तान ने इसके बारे में ये यकीन दहानी कराई कि हम जो मज़लूम फैमिलीज़ हैं उनके साथ इंसाफ के तमाम तकाजे पूरे करने की कोशिश करेंगे। क्या आपको रिफ्लेक्ट होता है कामरान बुखारी साहब, अगर ख़ासतौर पर लश्कर तैयबा की बात हो, जकीर रहमान लखवी जैसे करेक्टर्स की बात हो, कितनी गुंजाइश है या कितना स्ट्रांग मैसेज है जीरो टॉलरेंस का और पाकिस्तान के ऊपर क्या दबाव हो सकते हैं इस हवाले से?
देखें, पाकिस्तान पे दबाव तो ये कोई नया तो है नहीं, ये तो एक पुराना चला आ रहा है और जाहिर है अमेरिका चूंकि भारत के खासे करीब है। देखिए, कल ही जो है वो टाइम मैगजीन में सदर ओबामा ने एक आर्टिकल जो है कलम किया है जो भारतीय वजीर आजम है नरेंद्र मोदी के ऊपर, तो कुछ लोग उसको पॉजिटिव कह रहे हैं कि जी बड़ी पॉजिटिव डेवलपमेंट है, कुछ उसको कह रहे हैं कि जी इसके अंदर ढकी छुपी जो है तनकीद भी है। लेकिन जाहिर है कि पाकिस्तान जो है वो एक के साथ एक बैलेंसिंग एक्ट है, तो जब इंडिया की तरफ से कोई तशवीश आती है तो फिर जाहिर अपना वॉशिंगटन को उस तरह रिएक्ट करना पड़ता है। तो अंडरस्टैंडेबल है, मतलब जब तक जो है पाकिस्तान के अंदर जो है वो जो अदालती निज़ाम है और जो उससे बड़ा जो ये जो मिलिटेंसी का जो इंफ्रास्ट्रक्चर है जो सिविल सोसाइटी में फैल चुका है, मैं उसकी बात नहीं कर रहा कि जो बिल्कुल आर्म्ड ग्रुप्स हैं, मैं जो जमात दावा है उसका नाम लश्कर तैयबा तो वह कलदम जमात है जो एग्जिस्ट नहीं करती उस तरीके से जिस तरह करती थी पहले। तो जब तक इनके जो इनको किसी तरीके से या मेन स्ट्रीम में नहीं लाया जाता या फिर ये है कि हमारा अदालती निज़ाम बेहतर नहीं होता कि जिसके ऊपर जो है हम इनके खिलाफ कार्रवाई कर सकें, तो इस तरह के दबाव भारत से भी आते रहेंगे और अमेरिका से भी आते रहेंगे और पाकिस्तान को फिर जो है नुकसान का सामना होगा।
जी नुमान जफर, आपका एनालिसिस।
जी देखें, बात यह है कि जो ये जो प्रेस कॉन्फ्रेंस जो हम सुन रहे थे तो ऐसे लग रहे थे जैसे कि इंडिया की किसी मिनिस्ट्री ऑफ फॉरेन अफेयर में बैठ के प्रेस कॉन्फ्रेंस सुन रहे हैं। ये बिल्कुल महसूस होता है कि वहाँ पे जो इंडियन लॉबी बहुत स्ट्रांग है और वो अपने प्रेशर डाल सकते हैं और जो है कोई भी बात जो है ना करवा सकते हैं। देखें, एक बात बहुत ज्यादा की, दो बातें हैं, एक बात तो बहुत ज्यादा की जाती है तीसरा के एलिमेंट्स को स्ट्रीम लाइन में लाया जाए, उनको जो है डीमोबिलाइज किया जाए वेपन से और सारा कुछ किया जाए। अब देखिए, पाकिस्तान के अंदर एक जुडिशियल सिस्टम चल रहा है, अच्छा है या बुरा जो भी है, पाकिस्तान की जो हमारी स्पोक्समैन है मिनिस्ट्री ऑफ फॉरेन अफेयर की तस्लीम जो है उन्होंने कहा है कि जी देखें ये जो हम इंडिया से बार बार इसके प्रूफ मांगते रहे हैं कि लाएं हमें दें ताकि हम इस बंदे को कन्विक्ट कराएं और जुडिशियल मतलब अपनी जुडिशरी को वो सबूत पेश किए जाएं ताकि उसको सजा दी जाए, लेकिन इंडिया ने अभी तक कोई ऐसे सबूत टेंजेबल सबूत नहीं पेश किए गए। ये रिसेंट अभी उनका बयान आया तस्लीम अशोक का कि ये हमें कोई प्रूफ नहीं दिए गए किस तरीके से हम उसको कन्विक्ट करें। ये खाली ख्वाहिश है, एक बंदा जेल में पड़ा है और उसका कोई मतलब एक्शन पाकिस्तान गवर्नमेंट ना करे तो ये कोई अंडरस्टैंडेबल बात है नहीं। एक तरफ अगर हम ये कहते हैं जो उनको हम स्ट्रीमलाइन में ले आए उनको जो है ना दूसरी तरफ से हटाया जाए और उनको जो है ना नेशनल मतलब वो रिस्पॉन्सिबिलिटीज उनको दी जाए और उनको डिटैच किया जाए टेररिस्ट ग्रुप्स के साथ, तो उनको उनको उनके साथ कुछ पॉजिटिव चीज करनी भी पड़ेगी। अगर आपको प्रूफ है नहीं, कोई चीज है नहीं, उसके बावजूद आप सिर्फ ये कहते जाए प्रेशर डालते जाए कि आप इसको इतना छोड़ेंगे इसको छोड़ दें, तो वो तो मेरे ख्याल में पाकिस्तान के अंदरूनी मामले में एक मुदाखलत होगी। और ये जो जॉन कैरी साहब नहीं बल्कि जो उनका जो बयान आया जो प्रेस कॉन्फ्रेंस आई है, तो मेरा ख्याल ये कुछ वर्ड ये पाकिस्तान की मतलब अंदरूनी मामले में मुदाखलत मुझे तो लगती है।
अच्छा, अब एक और डेवलपमेंट है उस पर मैं एनालिसिस लेना चाहूंगा। अशरफ गनी साहब, अफगानिस्तान के प्रेसिडेंट, आजकल दोनों मुल्कों के दरमियान कोऑर्डिनेशन, اور انڈرسٹینڈنگ بظاہر بہت بہتر نظر آتی ہے. اور پاکستان کے صوبہ خیبر پختونخوا اس کے وزیر اعلیٰ اطلاعات کے مطابق وہ وہاں پہ دورے پہ ہیں, ان کی ملاقات ہوئی ہے اور ایک بار پھر انہوں نے اپنی اس خواہش کا اظہار کیا ہے کہ پاکستان طالبان کے ساتھ انگیج کرنے میں افغانستان کی مدد کرے. کامران بخاری صاحب, ابھی بھی آپ کو لگتا ہے کہ یہ رول ایسا ہے جو پاکستان ادا کر سکتا ہے یا اس کے اپنے بذات خود, خاص طور پہ ضرب عزم کے بعد جس میں بتایا یہ جاتا ہے پاکستان کی فوج دعویٰ یہ کرتی ہے کہ انکلوڈنگ حقانی گروپ کسی کے ساتھ کوئی تخصیص نہیں ہے, بلا امتیاز کاروائی ہو رہی ہے, تو وہ کسی لیول پہ ان کے ساتھ مذاکرات میں فسیلیٹیٹ کر سکتی ہے؟
دیکھیں, اس میں دو تین پہلو ہیں. پہلا پہلو تو یہ ہے کہ پاکستان جو ہے کہ پاس اس طریقے کا اثر و رسوخ افغان طالبان پہ نہیں رہا جو ایک ہی زمانے میں ہوتا تھا. تو یہ بات تو خیر جو ہمارے مشیر ہیں برائے وزیر خارجہ سرتاج عزیز صاحب, انہوں نے کھل کر یہ کہی تھی اور میں سمجھتا ہوں کہ وہ ان چند ایکوریٹ بیانات میں سے ہے جو حکومت سے آتے ہیں ہمیں. تو وہ والی اثر و رسوخ نہیں ہے. تو ایک تو یہ پاکستان کا یہ پھر ایک اسٹریٹجک ڈیلیما بن جاتا ہے, کیونکہ ایک طرف پاکستان کہتا ہے کہ جی آپ ہم سے بات کریں تو وہ, لیکن یہ ہے کہ دوسری طرف یہ بھی پاکستان کو اندرونی طور پہ پتا ہے کہ بھائی ہمارا ویسا اثر و رسوخ نہیں ہے کہ جس طرح ہم کہیں کہ جی نلکا بند کر دیں تو اگلے بندے نلکا ملٹنسی کا بند کر دیں گے. ایک تو یہ پہلو ہے. دوسرا یہ ہے کہ جہاں ضرب عزم کا آپریشن ہو رہا ہے وہ نارتھ وزیرستان میں ہو رہا ہے.
صحیح.
پاکستان یہ وہاں پر مجھے کوئی شک نہیں ہے, بلکہ میں کنوینسڈ ہوں کہ پاکستان جو ہے وہاں امتیاز نہیں کر رہا کسی قسم کی ملٹنٹ گروپس کے اوپر. لیکن اس کا یہ مطلب نہیں ہے کہ جو ہے پاکستان کے اندر دیگر جگہوں پہ جو لوگ چھپے بیٹھے ہیں افغان قیادت کے, یا جو ہے کہیں اور پھر رہے ہیں, مطلب جو ہے کھلم یا چھپ کر یا جو بھی ان کا سلسلہ ہے, تو وہاں پر اس طریقے سے فعال طریقے سے پاکستان جو ہے وہ کریک ڈاؤن کر رہا ہے. تو یہ چیز جو ہے یہ کابل کی طرف سے جو ہے اٹھائی جاتی ہے. اور پھر یہ یاد رہے کہ کابل جو ہے وہ کوئی کوہیرنٹ اینٹیٹی نہیں ہے. آج دیکھیں, آج کی خبر ہے رائٹرز کی کہ صدر اشرف غنی اور ان کے جو سی ای او ہیں عبداللہ عبداللہ, ان کے درمیان بڑی سخت قسم کی اختلافات چل رہے ہیں کہ نیا ڈیفنس منسٹر اور آرمی چیف کون ہو.
صحیح.
تو یہ بھی ہمیں دیکھنا ہے کہ دوسری جانب سے اگر بیان آتے ہیں تو وہ کس کانٹیکسٹ میں آتے ہیں. اسی طریقے سے ہماری طرف جو ہے ابھی وہ اس طریقے سے افغان طالبان کے بارے میں کوئی ایک رائے نہیں ہے. کئی آراء پائی جاتی ہیں ہماری ریاست میں اور جو ہے سوسائٹی میں کہ جی ان کا کیا کیا جائے. تو یہ ساری چیزیں مد نظر رکھتے ہوئے تو پھر جو پاکستان کیا کردار ادا کر سکتا ہے یا اس کا کیا فائدہ کابل ادا کر سکتا ہے, پہلے دونوں کو اپنے اپنے گھروں کو بھی جو ہے نا ٹھیک کرنا ہے اس سے پہلے کہ وہ باہمی طور پہ جو ہے نا کام کر سکے.
جی نعمان ظفر صاحب, پاکستان کا کیا کردار ہو سکتا ہے افغان طالبان کو خاص طور پہ دوبارہ کابل کے ساتھ ان کے مذاکرات میں فسیلیٹیٹ کرنے میں؟
دیکھیں, اس اسٹیج کے اوپر اس طرح کا بیان آنا میری سمجھ سے تو کچھ بالا تر ہے, کیونکہ کچھ عرصہ پہلے آپ کو یاد ہوگا کہ پاکستان نے اور مطلب بلکہ چائنا نے یہ کوشش کی تھی اور یہ ایک جسچر بھی دیا تھا کہ وہ اس معاملے کے میں ہیلپ کر سکتا ہے کہ افغان طالبان کو بھی ٹیبل بٹھایا جائے, پاکستان اور جو افغان گورنمنٹ ہے اس کو بٹھایا جائے تاکہ معاملات کچھ حل ہو جائیں. اس کے عوامل کچھ اور بھی تھے, جو چائنا پاکستان کی اکنامک کوریڈور کی بات ہو رہی ہے یہ بھی ایک فیکٹر تھا اور بھی معاملات کے بارے میں. تو اب میرا خیال ہے کہ یہ والا بیان اس وقت انہیں نہیں دینا چاہیے تھا, کیونکہ کچھ ذمہ داری ان کی اپنی بھی بنتی ہے. اگر سارے معاملات باہر کے ملکوں نے آ کے ان کے کرنے ہیں, دیکھیں افغانستان کے اندر خالی ایک مسئلہ نہیں ہے, یہ سیکیورٹی تو چلیں ایک مسئلہ ہے ہی ہے.
صحیح.
آپ دیکھیں سب سے اس کے علاوہ ایک بہت بڑا مسئلہ گورننس کا ہے. رٹ آف دی گورنمنٹ پورے صرف کابل میں کر لینا تو ایک کوئی کمال نہیں ہے, بلکہ پورے ملک کے اندر انہوں نے پھیلانا ہے. اس کے بعد اکانومی کے معاملات ہیں وہ فریجائل ہے, منی مطلب لانڈرنگ ہو رہی ہے, پیسے امداد کے نام پہ آتے ہیں اور باہر چلے جاتے ہیں, کرپشن حد سے زیادہ وہاں پہ ہے. تو جب تک گورننس اکنامی اور اکانومی اور دوسرے معاملہ ٹھیک نہیں کریں گے اور صرف بلیم گیم پہ رہیں گے, کبھی دیکھیں ابھی ان کی پوری کوشش یہی ہے کہ کسی طریقے سے امریکن فورسز جو بچی کچی رہ گئی ہیں وہ نہ جائیں اور وہ جو ہے نا مطلب وہ اپنا رول زیادہ بڑھا لیں. جب تھوڑا سا کوئی مسئلہ طالبان کی طرف سے آئے یا کوئی تیسری قوت وہاں پہ کوئی تقریب کاری کرے تو اس کا فوری طور پہ یہ مطلب بلیم پاکستان پہ ڈالتے ہیں اور پاکستان کو کہا جاتا ہے کہ جاؤ اپنا رول پلے کریں. اب پاکستان کی کئی جو ہے مطلب جو ابلیٹیز ہیں وہ لمیٹڈ ہیں, وہ اتنا زیادہ رول پلے کر سکتے ہیں.
ایگزیکٹلی, سوال بھی یہ تھا کہ کیا اب بھی اس کی کیپیسٹی بھی ہے کہ نہیں. بہت شکریہ آپ کا چودھری نعمان ظفر, آپ نے ہمیں جوائن کیا, آپ ہمارے ساتھ موجود رہے. کامران بخاری صاحب, آپ کے بھی ہم مشکور ہیں کہ آپ نے ہمارے لیے وقت نکالا. سامعین, جیسا کہ ہم نے آپ کو بتایا کہ تھا کہ اسی سیگمنٹ میں ہم کچھ اور ڈیولپمنٹس آپ کے ساتھ شیئر کریں گے. یونائٹیڈ اسٹیٹس انسٹیٹیوٹ آف پیس, یہ واشنگٹن بیسڈ ایک تھنک ٹینک ہے. یہاں پہ اس وقت پاکستان سے آیا ہوا پارلیمانی ایک وفد, پارلیمنٹیرینس کا ایک ڈیلیگیشن, اس کے کچھ اس میں سے کچھ کی نوٹ اسپیکر یہاں پہ ایڈریس کر رہی ہیں. اور جو سیمینار کا موضوع ہے وہ یہی ہے کہ کیا پاکستان کی نیشنل اسمبلی اس وقت جو دہشت گردی کے خطرات ہیں یا دہشت گردی یا انتہا پسندی جس کا سامنا ہے پاکستان کو, اس سے نمٹ سکتی ہے, اس میں کوئی قائدانہ کردار ادا کر سکتی ہے. اس سیمینار یہاں پہ اس وقت جاری ہے اور ہمارے ساتھی محمد عاطف اس وقت وہاں پہ موجود ہیں, ان سے ہم کچھ اپ ڈیٹس لیتے ہیں. عاطف, بہت شکریہ, آپ ہمیں بتا سکتے ہیں کہ یہاں پہ سیمینار میں کون کون سے لوگ موجود ہیں اور کس طریقے سے وہ اپنا کیس یہاں پہ پلیڈ کر رہے ہیں؟
جی اسد, یہاں پر سیمینار میں جو پاکستانی پارلیمنٹیرینز بول رہے ہیں اس میں اویس لغاری شامل ہے جو کہ چیئرمین ہے قومی اسمبلی کی فارن ریلیشنز کمیٹی کے. اس کے علاوہ آسیہ ناصر صاحبہ بول رہی ہیں جو کہ جمعیت علماء اسلام فضل الرحمان گروپ کی طرف سے بلوچستان سے خواتین کی مخصوص نشستوں پر منتخب ہوئی, اور اس کے علاوہ پاکستان تحریک انصاف کے شفقت محمود صاحب جو کہ ممبر نیشنل اسمبلی ہیں لاہور سے, وہ اس کانفرنس میں بول رہے ہیں.
آپ کچھ نوٹس شیئر کر سکتے ہیں یا انہوں نے کوئی پیش کی, آپ نے نوٹس شیئر کیے ہیں؟
جی, سو فار تو پاکستان کی نیشنل اسمبلی کا جو کردار رہا ہے دہشت گردی سے نمٹنے کے لیے, اس پر ابھی تک کوئی بات نہیں کی گئی ہے. وہ میرا خیال ہے کہ جو کوشچن آنسر سیشن ہونا ہے اس میں یہ بات پوچھی بھی جائے گی ان سے کہ پاکستان کی نیشنل اسمبلی کیا کر رہی ہے. لیکن جو ریسنٹلی, موسٹ ریسنٹلی پاکستان کی قومی اسمبلی نے ریزولوشن پاس کی ہے یمن کی جنگ سے پاکستانی افواج کو دور رکھنے کے لیے, یمن پر حملہ نہ کرنے کے لیے, اس پر کچھ بات چیت کی گئی ہے. اور پاکستانی قومی اسمبلی نے جس طرح یونینمسلی یہ ریزولوشن پاس کی اس کو سراہا گیا ہے یہاں پر آڈینس کی طرف سے بھی, اور تینوں پارٹیوں کے جو اسپیکرز ہیں انہوں نے بھی اس بارے میں ہی بات کی ہے کہ یہ ایک ایگزامپل تھی پاکستان کی قومی اسمبلی کی طرف سے کہ کس طرح سب نے ایک ایشو پر یونائٹ ہو کر یہ فیصلہ ایگزیکٹو کے ہاتھ میں دیا ہے اور پارلیمنٹ کو یہ اختیار دیا ہے کہ وہ اس پر بحث کرنے کے بعد ایگزیکٹو کو یہ سجیسٹ کرے کہ کیا پاکستانی افواج کو جو اس کے عرب اتحادی ممالک ہیں ان کی اس ریکویسٹ کو ماننا چاہیے.
اگر ہم اس کو لنک کریں, عاطف, گزشتہ شام آپ بھی اسی تقریب میں موجود تھے جب چودھری اعتزاز حسن صاحب جو کہ سینٹ کے اندر قائد حزب اختلاف بھی ہیں, بڑے ویٹرن پولیٹیشن ہیں, انہوں نے بھی یہ کہا کہ ضرورت بھی تھی اس بات کی کہ اس سے پہلے فوجی سطح پہ, فوجی قیادت کی سطح پہ رابطے ہوتے ہیں, انتظامیہ کے آپس میں رابطے ہوتے ہیں, تو پارلیمنٹیرینز بھی ایک دوسرے کے ساتھ انگیج کریں. تو کیا یہ یہاں پہ اب یہ اس بات کو قبول کیا جا رہا ہے؟ اگر ہم نیشنل ایکشن پلان کے پس منظر میں دیکھیں تو ایک بڑا پلان تھا جو جس پہ پاکستان کی قومی اسمبلی آن بورڈ ہوئی اور اس نے اپنا ڈیسیشن لیا. ابھی آپ نے ریفرنس دیا یمن کے اوپر, تو ایک طرح سے ایک کلیکٹیو جو ڈیسیشن ہے وہ پرویل کر رہا ہے, انڈیویجولس کی رائے جو ہے نا وہ اب پیچھے چلی گئی, خواہ وہ وزیر اعظم کیوں نہ ہوں. تو کیا اس ریفرنس میں اس کو یہاں پہ کو پازیٹیو طریقے سے دیکھا جا رہا ہے, اسپیشلی پاکستانی کمیونٹی کے اندر, انٹیلیجنشیا کے اندر؟
اسد, میری ابھی اب سے کچھ دیر پہلے ہی کنورجنس کے جو پریزیڈنٹ ہیں وہ گروپ جنہوں نے فل ڈاٹ کے ساتھ مل کر اس وزٹ کو ڈیزائن کیا اور پلان کیا, فل ڈاٹ اور کنورجنس کا یہ انیشیٹو تھا جس کے تحت پاکستانی پارلیمنٹیرین آئے ہیں امریکہ, امریکی پارلیمنٹیرین جو لا میکرز ہیں ان سے بات چیت کرنے کے لیے. ان سے میری ابھی کچھ دیر پہلے ہی بات ہوئی ہے اور ان سے میں نے اس گروپ, اس کی میٹنگز اور اس کی افادیت کے بارے میں بھی دریافت کیا کہ آپ کو کیا مختلف نظر آیا. تو ان کا جو سب سے اچھا ریمارک تھا وہ یہ تھا کہ ہم نے ہر عمر کے پارلیمنٹیرین اور دونوں ہی جینڈرز کے پارلیمنٹیرین سے بات چیت کی. وہ اپنے اپنے علاقوں سے, اپنی اپنی پارٹی سے مختلف پرسپیکٹیو لے کر آئے پاکستان کا, لیکن اس میں ایک چیز جو بہت ہی زیادہ پازیٹیو رہی ہے سر, وہ یہ ہے کہ سب نے اپنی پارٹیوں کے بارے میں نہیں پاکستان کے بارے میں بات کی, ان چیلنجز کے بارے میں بات کی جو پاکستان کو درپیش ہے. اس کے ساتھ ساتھ انہوں نے یہ بھی کہا کہ اس ڈائیلاگ کا سب سے بڑا فائدہ یہ ہو رہا ہے کہ اس سے امریکی لا میکرز کو یہ پتہ چل رہا ہے کہ پاکستان میں کیا اپرچونیٹیز ہیں. جب ایگزیکٹیوز ملتے ہیں یا ملٹری ٹو ملٹری
कोई मीटिंग्स होती हैं तो सिर्फ डिफेंस की बात की जाती थी, और जब एग्जीक्यूटिव्स आके एडमिनिस्ट्रेशन के लोग आके मिलते थे तो उन पॉलिसीज के बारे में ही बात की जाती थी जो फेडरल गवर्नमेंट की तरजीह है, यानी सूबाई हुकूमतों की तरजीहात के बारे में इतनी ज्यादा बात नहीं की जाती थी। और जो मुख्तलिफ रिप्रेजेंटेटिव्स हैं वो जो प्रस्पेक्टिव लेकर आते हैं पाकिस्तान की इकोनॉमी का, उसके डायनामिक्स का, उसकी इन्वेस्टमेंट मार्केट का, वो शायद इससे पहले ना मिला हो लॉ मेकर तक या पहुंचाना हो।
बहुत शुक्रिया आपका मोहम्मद आतिफ, आपने हमें अपडेट किया, यूएस आई पी में आप मौजूद हैं। और सामिन, इस सेगमेंट को हम यहाँ पे खत्म करते हैं और इसके बाद चंद सेकंड की एक ब्रेक लेते हैं, ब्रेक के बाद वापस आएंगे प्रोग्राम के अगले हिस्से पर बात करेंगे।
इमरान, तुम उर्दू में ताज़ा तरीन खबरों और दिलचस्प फीचर्स के लिए किस वेबसाइट पे जाते हो?
वॉइस ऑफ अमेरिका की उर्दू वेबसाइट www.urduvoa.com पर और कहाँ?
जबरदस्त, मुझे भी सबसे ज्यादा www.urduvoa.com ही पसंद है।
चलो किसी बात पर तो हम दोनों में इत्तेफाक है
भाई, www.urduvoa.com पर किसे इत्तेफाक नहीं होगा।
प्रोग्राम इन द न्यूज़ नहीं बल्कि अब जहां रंग, उसमें आपका खैर मकदम। मैं हूं आपका मेज़बान असद हसन और प्रोड्यूसर हैं अंजुम हेरल गिल। और प्रोग्राम के सिलसिले में हम बात करेंगे, पाकिस्तान के अंदर एक पॉलिटिकल डेवलपमेंट हुई है, साबिक सदर आसिफ अली जरदारी उनके खिलाफ गैर कानूनी असासा जात रखने का जो रेफरेंस है उसको दोबारा खोलने की मंजूरी दी गई है। इस पस मंजर में हम बात करेंगे कि इसके पोलिटिकल रिप्रकॉशंस क्या हो सकते हैं, खासतौर पर ऐसे हालात में जब पाकिस्तान के अंदर जुडिशल कमीशन बन चुका है और हुकूमत के ऊपर बाहिर एक दबाव है। इसी तरह यमन का मामला हो, कराची के अंदर ऑपरेशन की बात हो, हुकूमत को टफ डिसीजन लेने पड़ रहे हैं और उसको अपोजिशन के भरपूर साथ और उसकी हिमायत की जरूरत है। क्या इस पेशरफ्त को एक, जैसे पाकिस्तान में अमूमी तौर पे कहा जाता है कि पॉलिटिकल विक्टिमाइजेशन है, उस रेफरेंस में देखा जाएगा? अगर देखा जाएगा तो पाकिस्तान पीपल्स पार्टी जो इस इख्तलाफ की जमात है और जिसने मुख्तलिफ इशूज़ पे हुकूमत को सपोर्ट किया है, क्या वो हिमायत उसमें कमी बेशी आ सकती है? इसका एनालिसिस करेंगे। डॉक्टर रसूल बख्शी साहब ने हमें ज्वाइन किया है, फॉर्मर डायरेक्टर जनरल पाकिस्तान इंस्टीट्यूट ऑफ स्ट्रेटेजिक स्टडीज़, मुमताज पोलिटिकल साइंटिस्ट और एनालिस्ट हैं। डॉक्टर साहब आपका बहुत शुक्रिया और खैर मकदम, आपने हमारे लिए वक्त निकाला है। जी डॉक्टर साहब, एहतसाब अदालत का दोबारा रेफरेंसेस खोलने का फैसला, पहले ये कहा जाता था कि चूंकि साबिक उस वक्त सदर आसिफ अली जरदारी मुल्क के सदर थे और उन्हें इस्तिस्ना हासिल था इसलिए मुकदमात खोले नहीं जा सकते थे, अब अगर ये री ओपन हुए हैं तो किस तरीके से ये आगे बढ़ सकते हैं और इसके क्या असरात आप एंटिसिपेट कर सकते हैं?
मेरा ख्याल ये है कि एहतसाब का अमल सियासत से आज़ाद होना चाहिए, लेकिन जब भी हम आज़ाद करने की कोशिश करते हैं तो जिन लोगों के खिलाफ कोई कार्रवाई मकसूद होती है या शुरू करते हैं तो हमेशा यही इल्ज़ाम लगाना शुरू कर देते हैं कि हमारी तो सियासी बुनियादों पर विक्टिमाइजेशन हो रही है, हमें निशाना बनाया जा रहा है, जो बिल्कुल झूठ है। माजी में होता होगा कि झूठे मुकदमे बने हों, लेकिन जितना भी लोगों के खिलाफ मुकदमात हैं उनमें वजन है, सबूत मौजूद हैं, लेकिन हमने देखा है कि 10-10, 15-15 साल गुजर जाते हैं, उनके वकीलों की और उनकी कोशिश यही होती है कि किसी तरीके से मुकर किया जाए और बात को आगे ना बढ़ने दिया जाए और जो मुकदमात हैं उनका फैसला ना होने दिया जाए।
सही।
फिर अवाम के सामने जाके ये कहा जाए जो हमेशा कहते रहे कि हमारे खिलाफ तो कोई सब कोई कोई अदालत ने फैसला नहीं दिया, तो इस वक्त अदालत ने अगर मुकदमा खोला है तो उसमें हुकूमत कुछ नहीं कर सकती और कुछ नहीं करना चाहिए। क्या एहतसाबी इदारों पर हुकूमत की मदाखलत होनी चाहिए या अदालती कार्रवाई में हुकूमत की मदाखलत होनी चाहिए? इन चीजों में बिल्कुल नहीं होनी चाहिए।
लेकिन डॉक्टर साहब, क्या आप ये भी तो तस्लीम करेंगे कि शायद अभी पाकिस्तान के अंदर इदारे इतने भी आज़ाद नहीं हैं कि वो अपने तौर पे इनिशिएटिव तो शायद ले सकते हैं लेकिन वो इसके साथ आगे भी बढ़ सकें, तो क्या अब किसी टेलीफोन कॉल पे, किसी मैसेज पे ये प्रोसेस सुस्त हो सकता है, रोका जा सकता है, जिसकी शायद दूसरी तरफ से तवक्को भी की जा रही हो?
देखिए, बिल्कुल कोशिश तो यही होगी कि अगर एहतसाब वालों ने उनको शुरू किया है तो उनको मुतासर करने की कोशिश की जाएगी, लेकिन ऐसे लोग भी पाकिस्तान के अंदर मौजूद हैं जो ये टेलीफोन कॉल नहीं सुनते या उससे मुतासर नहीं होते और वो ये कहते हैं कि हमने ये कानून के मुताबिक काम करना है, आपने जो काम करना है आप कर दें, आप हमें ज्यादा से ज्यादा निकाल देंगे। लेकिन जब हुकूमत निकालती है तो एक बहुत बड़ा स्कैंडल भी बन जाता है, इतना आसान भी नहीं है।
जी।
कि पाकिस्तान में اس وقت جو ادارے ہیں وہ مستحکم ہو رہے ہیں.
اگر ادارے اپنی اسی پاور کو اپنے اگر وہ جو اختیارات ہیں ان کو وہ ایکسرسائز کرتے ہیں تو اس کے پولیٹیکل ریپرکشنز بھی تو ہو سکتے ہیں جس کا ہم نے اپنے ابتدائی میں تذکرہ کیا ہے.
بالکل لازمی طور پہ ہوگا. اور آصف زرداری اور پاکستان پیپلز پارٹی والے مسلم لیگ نون کے پیچھے پڑ جائیں گے اور کہیں گے دیکھیں جی آپ تو آپ سے تو کہا تھا کہ ہمیں کچھ نہیں ہوگا, ہم آپ کے ساتھ تعاون کر رہے ہیں. ظاہر ہے کہ وہ بلیک میل کریں گے, پریشرائز کریں گے, دباؤ بڑھائیں گے, ہمیشہ سے کرتے رہیں گے.
تو یہ اس کے اثرات ہو سکتے ہیں.
ہماری سیاسی جماعت کی جو حیثیت ہے وہ ایسی ہے کہ اوپر ایک بہت بڑا سردار بیٹھا ہوا ہے اور وہ اس کی حیثیت بادشاہ سے کم نہیں ہے, اور وہ جو فیصلے کرتا ہے یا اس کے تحفظ کے لیے بے شمار کرندے ہیں. وہ ان کو سینیٹر بھی بنایا ہوا ہے, ایم ایل اے بھی بنایا ہوا ہے, خواتین بھی ہیں, مرد بھی ہیں, اور ان کو یہی سائن کیا جاتا ہے کہ اچھا جا کے
اب دیش کا اس کو ایڈوکیٹ کرنا ہے. بہت شکریہ ڈاکٹر رسول بخش رئیس صاحب, آپ نے ہمارے لیے وقت نکالا, آپ ہمارے ساتھ موجود رہے, آپ کا بہت شکریہ. سامعین چند سیکنڈ کی ایک بریک کے بعد واپس آتے ہیں اور بات کرتے ہیں پروگرام کے اگلے سیگمنٹ میں.
میڈیم ویو 972 کلو ہرٹز پر یہ ہے وائس آف امریکہ واشنگٹن. ہماری ویب سائٹ ہے اردو voa.com.
پروگرام ان دا نیوز میں آپ کا خیر مقدم. ابھی کچھ دن تک تو ان دا نیوز ذہن میں رہے گا جہاں رنگ میں آپ کا خیر مقدم. پروڈیوسر انجو میرل گل اور پروگرام کے اس حصے میں ہم آپ کو ایک مختصر سا انٹرویو سنوائیں گے. یہ ہے اعتزاز احسن صاحب کا, لیڈر آف اپوزیشن ان سینٹ, اور اس کے ساتھ ساتھ ویٹرن لائر ہیں, سینئر پالیٹیشین ہیں. ان سے ہم نے بات کی. عموماً آپ ہمارے آج کے پروگراموں میں بھی ہم نے یہ سوال اٹھائے ہیں کہ اگر سعودی عرب کے ساتھ تعلقات کی بات ہو, یمن کے اوپر بظاہر سعودی عرب کی منشا کے خلاف ایک فیصلہ ہو, افغانستان کا معاملہ ہو, تو پاکستان کا یہ کہنا کہ وہاں پہ ایک مستحکم حکومت ہونی چاہیے جس میں پاکستان کی انٹرفیئرنس نہ ہو, بھارت کے ساتھ تعلقات بڑھانا اور جو پراکسی گروپس ہیں ان کی مدد نہ کرنا, کیا یہ وہ سارے عوامل ہیں جو رپورٹ ہو رہے ہیں؟ کیا ان کو یہ سمجھا جا سکتا ہے کہ پاکستان کی ریاست اپنا بیانیہ تبدیل کر رہی ہے؟ یہ ہم نے بنیادی سوال اٹھایا تھا چودھری اعتزاز احسن صاحب کے پاس. گزشتہ شام یہاں پہ وہ پاکستانی کمیونٹی کے ساتھ ایک شام میں شریک تھے, ان کے ساتھ ہم نے بات چیت کی. آئیے ہم آپ کو سنواتے ہیں. اچھا سب, اوور آل بڑا ایک پاکستان کی اسٹیبلشمنٹ ہوئی, ایک بڑا کرٹیسزم رہا ہے کہ جی ہمارا جو نریٹو ہے اس کو بدلنے کی ضرورت ہے. پچھلے 3-4 سال میں اور خاص طور پہ پچھلے 2 سال میں جو ڈیولپمنٹس ہوئی ہیں, اگر وہ افغانستان انڈیا کے ساتھ ریلیشن شپ کی ہو, وہ ایران سعودی عربیہ پراکسی وار پہ ہو, وہ ملیٹنٹ گروپس کی جو ایک مبینہ سپورٹ تھی, ان تمام ایشوز میں آپ کو لگتا ہے کہ جو ہماری اسٹیٹ کا نریٹو ہے وہ تبدیل ہو رہا ہے؟
آہستہ آہستہ, بہت آہستہ آہستہ پر ہو رہا ہے. یکدم نہیں ہو سکتا کیونکہ نیریٹو ہم نے ایک نیا بنایا ہوا ہے 25-30 سال سے. ضیاء الحق کے ٹائم سے ایک ہم نے نیریٹو بنا دیا ہے کہ پاکستان صرف اور صرف ایک خاص مسلک کے مسلمانوں کے لیے ملک بنا تھا, جو پتہ نہیں کہاں سے ہم لے آئے ہیں, پر وہ نیریٹو کو اب بدلتے بدلتے برداشت کے رجحان کو اور جذبے کو دوبارہ پیدا کرتے ایک قومی سطح پر یہ وقت لگے گا, پر پاکستان کو بچتا ہی جب ہے اگر برداشت اور مختلف انواع, مختلف المذاہب, مختلف المسالک کے لوگ سارے ایک ساتھ جینا سیکھے.
جی, جیسے آپ نے خود فرمایا نیشنل ایکشن پلان 19, اس میں پوائنٹس ایسے تھے جس کا مقصد ہی ٹوٹلی اس ایکسٹریمزم کی جو سوچ ہے اس کو ختم کرنا تھا. آپ کو لگتا ہے کہ ایک بڑی ایک کی تبدیلی آئے گی اگر اس کو امپلیمنٹ کرنا شروع کر دیا گیا؟
اگر پلان نیشنل ایکشن پلان کے 19 پوائنٹس پہ جو ایکسٹریمزم کو ایڈریس کرتے ہیں, 20واں پوائنٹ صرف اکیلا ٹیررسٹ کو ایڈریس کرتا ہے ملٹری کوڈ, اور 19 پوائنٹ جو ہیٹ اسپیچ کے خلاف ہیں, جو مدارس کی رجسٹریشن, مدارس کے نصاب, جو ان کی فنڈنگ, جو پروسکرائب بینڈ آرگنائزیشنز کو کی ممانعت ان کی ایکٹیویٹی کی, اگر ان پہ ایکشن ہوا لاؤڈ اسپیکرز کے خلاف جو ہیں, تو بہت چینج آ سکتا ہے.
آخری بات سر پوچھنا چاہوں گا, ابھی اس میں کچھ انٹلیکچوئل کرٹکس یہ بات کر بھی رہے ہیں کہ سیکولرائزیشن آف ایکسٹریمسٹ یہ پروسیس شروع ہو چکا ہے, کیونکہ جو ایک چین آف سپورٹ ان کے لیے رہی ہے, خواہ وہ امداد کی صورت میں تھی, تو اب وہ ان کی سروائیول اتنی مشکل ہوگی اور ان کے لیے کوئی سپورٹ کے ایسے ذرائع نہیں رہے کہ وہ خود سیکولرائز ہو رہے ہیں. سو یہ کسی حد تک خوش فہمی میں مبتلا ہوا جا سکتا ہے.
یہ آکسیمورون ہے کہ سیکولر ایکسٹریمسٹ, یہ تو آکسیمورون ہے,
سیکولرائزیشن آف ایکسٹریمسٹ
یہ آکسیمورون ہے, یہ نہیں ہو سکتا. یہ ایک دوسرے کی ضد ہیں دونوں اصطلاحات,
صحیح,
سیکولر اور ایکسٹریمسٹ یہ ضد ہیں ایک دوسرے کی,
صحیح.
تو اس لیے اس میں اس پروسیس پہ کوئی امید نہیں رکھتی.
تھینک یو سر, تھینک یو سو مچ. جی سامعین, یہ چودھری اعتزاز احسن تھے جن کے ساتھ ہم نے ایکسکلوسو بات چیت کی. تھوڑا وقت ملا اسی میں ہم نے ان سے کچھ بنیادی سوالات کیے. لیڈر آف اپوزیشن ان سینٹ اور ویٹرن لائر اعتزاز احسن. ایک چند سیکنڈ کی بریک کے بعد جب ہم واپس آتے ہیں تو بات کریں گے ایکسکلوسو انٹرویو ڈاکٹر شازیب خان, انہوں نے کیا کارنامہ انجام دیا ہے خاص طور پہ ایک نسبتاً غیر ترقی یافتہ علاقے سے تعلق اور واسطے کے باوجود. ایک بریک کے بعد.
جب ریڈیو ہو دور اور خبریں ہوں اہم, تو آئیے ہماری ویب سائٹ اردو voa.com پر. جب ٹی وی سامنے نہ ہو اور آپ کو جاننا ہو تو اور کہیں نہ جائیے, اردو voa.com پر آئیے. دن بھر کی اہم شہ سرخیاں, تازہ ترین خبریں, سب ملتے ہیں اردو voa.com پر. امریکہ اور جنوبی ایشیا میں پھیلی ریڈیو اور ٹی وی کے تجربہ کار صحافیوں کی ٹیم آپ کو 24 گھنٹے باخبر رکھتی ہے. پاکستان میں صبح 7 بجے سے شام کو 7 بجے تک اردو voa.com پر براہ راست سنیے. ہمارے تازہ ترین براڈ کاسٹ بلٹنز کے لیے دن میں کئی دفعہ آئیے. دن ہو یا رات, جب دل چاہے اس پتے کو یاد رکھیے, www.urduvoa.com.
پروگرام جہاں رنگ میں آپ کا خیر مقدم, میں ہوں اسد حسن اور پروڈیوسر ہیں ہمارے ساتھ انجم ہیرل گیل. اور پروگرام کے حصے میں ہم نے آپ سے متعارف کرانا تھا ڈاکٹر شازیب خان کو. یہ ایک ہارڈ ورکنگ ٹیچر ہیں, کرنٹلی یہ اسسٹنٹ پروفیسر ہیں یونیورسٹی آف مالاکنڈ میں, اور انہوں نے پی ایچ ڈی کی ڈگری ارن کی ہے بریڈفورڈ یونیورسٹی یو کے سے. اور ان کی جو ریسرچ کا فوکس تھا وہ نینو پارٹیکلز ڈرگ ڈلیوری یوزنگ بوتھ ایکسپیریمنٹ اینڈ ایم ڈی اسٹیمولیشن اپروچ. یہ کیا تھی بیسیکلی, انہوں نے کیا اس کو پرسیو کیا, اس پہ کیسے کام کیا, یہ ہم ان سے جاننا چاہیں گے. لیکن فی الوقت ہمارا ان کے ساتھ رابطہ نہیں ہو پا رہا ہے. مالاکن کا یہ علاقہ ہے اور وہاں سے نینو ٹیکنالوجی میں یا نینو پارٹیکلز ڈرگز ڈلیوری سسٹم کے اندر کام کرنا یقیناً ایک بہت بڑے آنر کی بات ہے, بہت بڑے اعزاز کی بات ہے. ان کو مختلف فورمز سے اس پہ اکنالج بھی کیا جا رہا ہے, ایوارڈز بھی دیے جا رہی ہیں. اپنے علاقے میں ان کو خاص طور پہ بہت زیادہ اپریسیشن مل رہی ہیں کہ انہوں نے نہ صرف اپنے لیے بلکہ اپنی پوری فیملی, ریجن, سکولز اور وہ تمام ادارے جن کے ساتھ ان کی وابستگی رہی ہے, ان کے لیے ایک بڑا نام کمایا ہے. لیکن باوجود شاید کسی ٹیکنیکل پرابلم کی وجہ سے ہم نے کل ان کے ساتھ یہ انٹرویو کنفرم کیا تھا, آج بھی ہماری ان سے بات ہوئی, لیکن اس وقت وہ ہمارے ساتھ موجود نہیں ہیں. تو ہم اس کو پھر کسی اور دن پہ اٹھا رکھتے ہیں اور ان کے ساتھ ہم اس پہ تفصیلی آپ کے ساتھ بات کریں گے, کیونکہ اس وقت اگر وہ ہمیں مل بھی جاتے ہیں تو ہمارے پاس پروگرام میں باقی کم وقت رہ جائے گا. ہم اس پہ تفصیل ان سے بات کریں گے. آپ کو تھوڑی سی اپڈیٹ دیتے چلیں کرکٹ اسپورٹس کے میدانوں سے. پاکستان ورسز بنگلہ دیش سیریز کا یہ پہلا میچ ہے اور اظہر علی جو کہ نیولی اپوائنٹڈ کیپٹن ہیں اور ٹیم میں کئی ایک نئے فیسز کے ساتھ آج وہ میدان میں اترے ہیں, انہیں وہاں پہ کچھ چیلنجز کا اور مشکلات کا سامنا ہے. بنگلہ دیش کی ٹیم نے بڑی اچھی بیٹنگ کی, 329 رنز کا انہوں نے ہدف پاکستان کے لیے 330 کا ہدف سیٹ کیا. 6 وکٹوں کے نقصان پہ انہوں نے یہ رنز بنائے اور پاکستان کا جو اس وقت سکور ہمیں نظر آ رہا ہے 230 پہ اس کے 6 کھلاڑی آؤٹ ہو چکے ہیں. یقیناً کافی ایک ٹف اور مشکل سچویشن ہے, پاکستان کو اس سے نکلنا ہوگا. اگر ہم آپ کو اس کا کچھ اپڈیٹ دے سکیں اور اس کا سکور کارڈ ہم آپ کو بتا سکیں کہ پاکستانی ٹیم نے اس میچ کو کیسے لیا ہے, کیونکہ بہت زیادہ کرٹکس کی نظریں تھیں کہ اظہر علی ایک نئے کیپٹن کی حیثیت سے کیسے پرفارم کرتے ہیں. ان کی کیپٹنسی کے بارے میں فی الوقت کوئی تجزیہ نہیں دیا جا سکتا کیونکہ یہ بہت قبل از وقت ہوگا, پہلا میچ ہے. کس طریقے سے انہوں نے کھیلا, کس طریقے سے پرفارم کیا. بنگلہ دیش میں البتہ کریڈٹ جائے گا تمیم اقبال کو, 132 رنز کی انہوں نے بڑی شاندار اننگ کھیلی, 15 چوکے اور 3 چھکے اس میں شامل تھے, اور اس کے ساتھ ساتھ 106 رنز بنائے مشفق الرحیم نے. پاکستان کی ایک اور اس میں جو ایک قابل ذکر بات تھی وہ سعید اجمل، ان کا ٹیم میں واپس آنا نئے ایکشن کے ساتھ، لیکن آج وہ کچھ زیادہ امپریسو نہیں رہے ہیں۔ 10 اووروں میں انہوں نے 74 رنز دیے اور کوئی وکٹ حاصل نہیں کر سکے ہیں۔ سعد نسیم آج ڈیبیو کر رہے ہیں، محمد رضوان جن کا ہم نے ایک ایکسکلوسو انٹرویو کیا تھا، پشاور سے ان کا تعلق ہے، وکٹ کیپر بیٹسمین ہے لیکن آج اس بیٹسمین میدان میں اترے ہیں، وہ کھیل رہے ہیں آج کے میچ میں اور اسکور ہمیں بتا رہا ہے کہ انہوں نے اپنے پہلے میچ میں ہی بڑی امپریسو بیٹنگ جو ہے وہ کی ہے۔ اس وقت وہ کریز پہ ناٹ آؤٹ ہے اور انہوں نے 57 رنز بنا رکھے ہیں، تو یقیناً ان کو اپنی یہ پہلی اننگ انٹرنیشنل کرکٹ میں اپنا قدم رکھنا یاد رہے گا، اور ہمیں بھی یاد رہے گا کہ انٹرنیشنل چینلز پہ ان کا وہ پہلا انٹرویو تھا۔ ہم ان کے لیے نیک تمنائیں رکھتے ہیں کہ وہ بہتر کھیلیں اپنے لیے اور اپنی ٹیم کے لیے اور ڈھیر سارے ریکارڈ اپنے نام کر کے جائیں۔ اس کے ساتھ ہی ہمارا آج کا یہ پروگرام اپنے اختتام کو پہنچتا ہے۔ پروڈیوسر ہیں ہمارے ساتھ انجم میرل گل اور انہیں ہیلپ کیا شہناز نفیس نے، جیکسن ویٹس ہیں اسٹوڈیو انجینئرز۔ اسد حسن کو اجازت دیجیے، اللہ حافظ۔
اس پروگرام میں جو نقطہائے نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے، اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے۔